الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فیضان قرآن کے سلسلے میں حاضر ہیں، اور آج سورۃ الحاقہ کی آیت نمبر 18 سے قرآن پاک کا درس سنیں گے. ارشاد ہوتا ہے، بسم اللہ الرحمن الرحیم، یومئذ تعرضون لا تخفى منکم خافیہ، اس دن تم سب اس حال میں پیش کیے جاؤ گے کہ تم میں سے کسی کی کوئی پوشیدہ حالت چھپ نہ سکے گی. قیامت کی حاضری اور پیشی کا بیان ہے. جب اللہ تبارک و تعالیٰ کی بارگاہ میں بندوں کو پیش کیا جائے گا، تو بندے کی کوئی پوشیدہ حالت، ظاہر تو ظاہر ہے، کوئی پوشیدہ حالت چھپ نہ سکے گی. سارے کے سارے اعمال اللہ کی بارگاہ میں پیش ہوں گے. سب فرشتے، انسان، بندے کو اور اس کے اعمال کو دیکھ رہے ہوں گے، اور سب کے سامنے بندے کا حساب کتاب ہو رہا ہوگا. اب اس پر ارشاد ہوتا ہے کہ اب جب سب کے سامنے حساب کتاب ہوگا، تو دو طرح کے لوگ ہوں گے. وہ کون ہوں گے؟ ارشاد فرمایا، فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ فَيَقُولُ هَاؤُ اقْرَؤُوا كِتَابِيَهْ إِنِّي ظَنَنْتُ أَنِّي مُلَاقٍ حِسَابِيَهْ. تو بہرحال جسے اس کا نامہ اعمال اس کے دائیں ہاتھ میں دیا جائے گا، تو وہ کہے گا، لو میرا نامہ اعمال پڑھ لو، بے شک مجھے یقین تھا کہ میں اپنے حساب کو ملنے والا ہوں. یہ وہ بندہ جسے اس کا نامہ اعمال دائیں ہاتھ میں دیا جائے گا. دائیں ہاتھ میں نامہ اعمال ایمان والوں کو ملے گا، مومنوں کو ملے گا، جو اللہ رسول اور آخرت پر ایمان رکھتے ہوں گے. انہیں جب نامہ اعمال دائیں ہاتھ میں ملے گا تو خوش ہوں گے. پتہ چل جائے گا کہ اب بخشش ہونے والی، جنت کا فیصلہ سنا دیا جائے گا. تو وہ کہیں گے، لو لو پڑھو، میرا نامہ اعمال دیکھو، نیکیوں سے بھرا ہوا ہے، ایمان کے نور سے روشن ہے، اس میں نیکیاں ہیں، اور میں دنیا میں یقین رکھتا تھا کہ قیامت کے دن مجھے اپنے حساب سے ملنا ہے، میرا قیامت پر ایمان تھا، اور اس ایمان کی وجہ سے وہ قیامت کی تیاری بھی کرتا تھا. تو اب جب نامہ اعمال دائیں ہاتھ میں ملے گا تو کیا ہوگا؟ اللہ تعالیٰ فرماتا ہے، فَهُوَ فِي عِيشَةِ الرَّاضِيَةِ فِي جَنَّةٍ عَالِيَةٍ قُطُوفُهَا دَانِيَةٍ قُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا أَسْلَفْتُمْ فِي الْأَيَّامِ الْخَالِيَةِ. تو وہ پسندیدہ زندگی میں ہوگا، بلند باغ میں، اس کے پھل قریب ہوں گے. کہا جائے گا، گزرے ہوئے دنوں میں جو تم نے آگے بھیجا، اس کے بدلے میں خوشگواری کے ساتھ کھاؤ اور پیو. جسے نامہ اعمال دائیں ہاتھ میں ملے گا، جنتی ہوگا، خدا اس سے راضی ہوگا، اللہ تعالی کی طرف سے اسے جنت کا مشتہ سنایا جائے گا. تو فرمایا کہ وہ بندہ پسندیدہ زندگی میں ہوگا، من مانتے چین میں ہوگا، بلند باغ میں ہوگا، اور جنت کے اندر باغوں میں جو درخت ہیں ان کی شاخیں جھکی ہوئی ہوں گی. اور اس بندے سے کہا جائے گا کہ کھاؤ پیو، موج اڑاؤ، کوئی روک ٹوک نہیں ہے، کوئی انتہا نہیں ہے، کوئی اختتام نہیں ہے. خدا نے ہمیشہ ہمیشہ کے لیے نعمتیں اب تمہارے حوالے کر دی. اللہ تعالیٰ کی نعمتوں سے تمتع کرو، لطف اندوز ہو. یہ حال ہے اس بندے کا جو جنتی ہوگا، مومن ہوگا، نیک ہوگا، اچھے اعمال کرنے والے ہوگا. اس کے مقابلے میں دوسرا بندہ وہ ہے جسے نامہ اعمال بائیں ہاتھ میں دیا جائے گا، معاذ اللہ، اس کا انجام کیا ہوگا؟ اللہ تعالیٰ ارشاد فرماتا ہے، وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِشِمَالِهِ فَيَقُولُ يَا لَيْتَنِي لَمْ أُوتَ كِتَابِيَهْ وَلَمْ أَدْرِ مَا حِسَابِيَهْ. या लैताहा कानतिल कादिया, मा अग़ना अन्नी मालिया, हलका अन्नी सुल्तानिया। और रहा वो जिसे उसका नामा आमाल उसके बाएं हाथ में दिया जाएगा, तो वो कहेगा काश कि मुझे मेरा नामा आमाल ना दिया जाता और मैं ना जानता कि मेरा हिसाब क्या है। काश कि दुनिया की मौत ही मेरा काम तमाम कर देने वाली हो जाती, मेरा माल मेरे कुछ काम ना आया, मेरा सब जोर जाता रहा। ये काफिर है जिसे उसके नामा आमाल आमाल की किताब जो है वो बाएं हाथ में दी जाएगी, तो वो कहेगा काश मेरा नामा आमाल ही मुझे ना दिया जाता, मैं जानता ही नहीं ये हिसाब किताब होता क्या है। काश के दुनिया की मौत हमेशा हमेशा के लिए मुझे फना कर देती, ये मरने के बाद उठना ही ना होता, मेरा सब माल जाता रहा, मेरा सारा जोर दबदबा रोब सल्तनत बादशाहत ओहदा मनसब जो मैं दुनिया में था, मेरी सारी हैसियत स्टेटस सब का सब खत्म हो गया, सब का सब दुनिया से दुनिया में मेरा खत्म हो गया, और आज मैं हूं और मेरे आमाल। इसका अंजाम क्या होगा ये तो उसके आमाल नामे मिले और उसने जो चीखो पुकार की उसका बयान था। अब आगे उसके बारे में हुक्म होगा, खुदूहु फखुल्लूहु सुम्मल जहीम सल्लूह सुम्म फी सिलसिलतिन ज़रउहा 70 ज़िराअन फसलुकूह। फरिश्तों को हुक्म होगा इसे पकड़ो, फिर इसे तौक डालो, फिर इसे भड़कती आग में दाखिल करो, फिर ऐसी जंजीर में जकड़ दो जिसकी लंबाई 70 हाथ है। ये उस काफिर का अंजाम होगा। फरिश्तों से कहा जाएगा पकड़ लो इसको, दुनिया में कुफर करता था, इसे पकड़ो, इसके गले में तौक डालो, इसे भड़कती आग में डाल दो, दाखिल करो, और इसे उन जंजीरों में जकड़ दो जिसकी लंबाई 70 हाथ है। 70 हाथ एक बहुत बड़ी लंबाई, इतनी लंबी लंबी जंजीरों में काफिर को जकड़ा जाएगा। इतनी लंबी जंजीरें इसलिए कि काफिर का बदन भी बहुत बड़ा कर दिया जाएगा ताकि उसे ज्यादा सजा हो। अब उसके जो जरायम की फहरिस्त है वो सुनाई जा रही कि ये जो अंजाम है ये क्यों है उसके साथ। अल्लाह ताला फरमाता है ये सजा उसे इसलिए है, इन्नहू कान ला युमिनु बिल्लाहिल अज़ीम वला यहुद्दु अला तआमिल मिस्कीन। बेशक वो शख्स जिसके बारे में ये वईदे सुनाई गई वो अजमत वाले अल्लाह पर ईमान न लाता था और मिस्कीन को खाना देने की तरगीब नहीं देता था, खुदा का मुनकिर और मिस्कीनों पे रहम नहीं करता था। ये इसके दो जुर्म बयान किए, इस वजह से इसे जहन्नम के अंदर डालने का हुक्म दिया जाएगा। मिस्कीन की मदद करना, ईमान की अहमियत और अजमत जो है वो तो सुभान अल्लाह वो तो असल शर्त है जिसके बगैर अमल ही मोतबर नहीं होता। ईमान तो इंतहाई जरूरी, इंतहाई जरूरी के जिसके बगैर चारा ही नहीं। लेकिन इसके साथ मसाकीन पे रहम करना, गरीबों की मदद करना, जो बेचारे हैं परेशान हाल हैं जिनके पास जिंदगी गुजारने के असबाब नहीं वसाइल नहीं, खाना नहीं खा सकते, अपनी रोजमर्रा की जिंदगी नहीं गुजार सकते, जिनके बच्चे बेचारे भूखे सोते हैं, उन पे रहम करना, उनके लिए असबाबे जिंदगी फराहम करना, उन्हें खाना खिलाना बड़ा अहम बड़ा जरूरी है। कुरान की आयत का अंदाज देखें कि जहन्नम में डाले जाने के जो असबाब बयान किए उसमें कुफर के बाद दूसरा सबब यह बयान किया कि मसाकीन के खाने की दूसरों को तरगीब नहीं देता था, न खुद न दूसरे को कहता था। मसाकीन को खिलाना जो है ये बड़ा बड़ा सवाब का काम है, बड़ा सवाब का काम है। कुरान पाक की एक नहीं, मैं अगर आयतें उसकी शुमार करना शुरू करूं तो आप यकीन कीजिए कि बीसियों नहीं 85 आयतें गरीबों मिसकीनों बेचारों परेशान हालों की मदद करने के बारे में। ये हमारी जिंदगी का वस्फ होना चाहिए। मिसकीन को खाना खिलाने का कितना सवाब है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम इरशाद फरमाते हैं, فرمایا اللہ تعالیٰ روٹی کے ایک لقمے اور کھجوروں کے ایک خوشے اور ان جیسی مساکین کے لیے نفع بخش چیزوں کی وجہ سے تین آدمیوں کو جنت میں داخل فرمائے گا، یعنی ایک لقمہ کھلایا، کھجور کی ایک شاخ جس پہ چند کھجوریں لگی ہیں اس کی وجہ سے، اور ایسی اور چیزیں، فرمایا اللہ تعالیٰ ان کی وجہ سے تین بندے جنت میں داخل کرے گا۔ کون؟ نمبر ایک مالک جس نے صدقے کا کہا، نمبر دو اس کی بیوی جس نے اسے سیٹ ویٹ کیا، تھیلی میں ڈالتے نا جیسے بیوی تھیلی میں ڈال دیتی ہے، جاؤ یہ ذرا جا کے فقیر کو دے دو، یا آٹا ہے تو روٹی بنا کے دے دی، یا سالن ہے تو اسے کٹوری کے اندر ڈال دیا، تو اس کی بیوی جو چیز کو درست کرے، اور وہ خادم جس کا کوئی عمل دخل نہیں، صرف اتنا ہے کہ اسے اٹھا کے دیا کہ جاؤ باہر جا کے فقیر کو دے دو، مسکین کو دے دو، اس نے اٹھا کے باہر دیا، اللہ تعالیٰ اس کو بھی جنت میں داخل کر دے گا۔ سبحان اللہ۔ مالک جس نے کمایا، جس نے کہا کہ بھئی میرے مال سے صدقہ دو، وہ بھی جنت میں۔ اس کی بیوی جس نے اٹھا کے تھیلی میں ڈالا، وہ بھی جنت میں۔ وہ خادم نوکر وہ جس نے اٹھا کے فقیر کو پکڑایا، وہ بھی جنت میں۔ یہ ہے مسکین کو کھلانے کا ثواب، مسکین کو کھلانے کا فائدہ۔ اللہ تعالی ہمیں یہ ذہن دے کہ ہم غریبوں کی مدد کریں، مسکینوں پہ رحم کریں، دوسروں کا بھلا کریں۔ اب آگے اللہ تعالی ارشاد فرماتا ہے، اب وہ جو جہنمی تھا جس نے اللہ پر ایمان نہیں رکھا اور مسکین کو کھانا کھلانے کی ترغیب نہیں دی، اب اللہ تعالی اس کے لیے اس کا انجام بیان فرماتا ہے۔ فرمایا فَلَيْسَ لَهُ الْيَوْمَ هَاهُنَا حَمِيمٌ وَلَا طَعَامٌ إِلَّا مِنْ غِسْلِينٍ لَا يَأْكُلُهُ إِلَّا الْخَاطِئُونَ، تو آج یہاں اس کا کوئی دوست نہیں اور نہ دوزخیوں کے پیپ کے سوا کچھ کھانے کو ہے، اسے خطاکار لوگ ہی کھائیں گے۔ الامان والحفیظ۔ اس شخص کا، اس کافر کا کوئی دوست نہیں ہوگا قیامت کے اندر، اور جہنم میں جو کھانے کو ہے، الامان والحفیظ، کہ جس کا تصور کر کے آدمی کو گھن آئے جہنم کے اندر کھانے کو، اسے وہ ملے گا۔ اور فرمایا کہ خطاکار لوگ ہی اسے کھاتے ہیں۔ اللہ تعالی ہم سب کو محفوظ فرمائے، ہمارا ایمان سلامت رکھے۔ اب اس کے بعد اللہ تعالی ارشاد فرماتا ہے فلا اقسم بما تبصرون وما لا تبصرون، تو مجھے ان چیزوں کی قسم ہے جنہیں اے لوگوں تم دیکھتے ہو، اور ان چیزوں کی قسم جنہیں تم نہیں دیکھتے، جسے ہم دیکھتے ہیں دنیا نہیں دیکھتے آخر، جسے ہم دیکھتے ہیں ظاہری نعمت ہے، جسے نہیں دیکھتے اندر کی نعمت ہے، اس طرح کی ہزاروں چیزیں، تو جسے تم دیکھتے ہو اس کی بھی قسم اور جسے تم نہیں دیکھتے اس کی بھی قسم، وہ خدا کی مخلوق ہے۔ کس بات پہ قسم ارشاد فرمائی جا رہی ہے؟ قرآن کی عظمت کے اوپر۔ فرمایا انہو لقول رسول کریم وما ہوا بقول شاعر قلیلا ما تؤمنون ولا بقول کاہن قلیلا ما تذکرون تنزیل برب العالمین، بے شک یہ قرآن ضرور ایک معزز رسول سے باتیں ہیں، اور وہ کسی شاعر کی بات نہیں ہے، تم بہت کم یقین رکھتے ہو، اور نہ یہ قرآن کسی کاہن کی بات ہے، تم بہت کم نصیحت مانتے ہو، یہ قرآن سارے جہانوں کے رب کی طرف سے اتارا ہوا ہے۔ کفار قرآن کو کبھی تو کہتے تھے کہ یہ تو شعر و شاعری ہے، کبھی کہتے تھے یہ کاہنوں کی باتیں ہیں، کاہنوں کی باتیں اس لیے کہتے تھے کہ کاہن غیب کی باتیں بتاتے تھے، اور قرآن آخرت کے حوالے سے کلام فرماتا ہے، جنت دوزخ مرنے کے بعد اٹھنا ساری چیزیں غیب ہیں، اس کے علاوہ فرشتے ان کے بارے میں فرماتا ہے، یہ سب غیب ہے۔ تو کفار نے کاہنوں کی جھوٹی من گھڑت اور بالکل فضول قسم کی باتوں کے ساتھ ان حقیقی غیب کی چیزوں کو ملا کے کہہ دیا کاہنوں کی باتیں، یا جیسے شاعروں کا کلام بڑا مسجع مقفع بڑا مؤثر ہوتا تھا، تو قرآن کی آیتوں کی تاثیر کو دیکھتے ہوئے اس کو شاعری کہہ دی، حالانکہ شاعر جانتا تھا شعر کا وزن ایسا نہیں ہوتا، اور کاہن جانتا تھا کہ کہاں ہماری الٹی سیدھی باتیں اور کہاں قرآن کی خوبصورت باتیں۔ تو اللہ تعالی نے فرمایا کہ نہ تو یہ کسی شاعر کا قول ہے اور نہ کسی کاہن کی بات ہے، یہ تو عزت والے رسول سے خدا کی باتیں ہیں، یہ تو اللہ نے باتیں کی ہیں اپنے پیارے رسول صلی اللہ علیہ وآلہ وسلم سے، یہ تو تنزیل ہے، یہ تو نازل کیا ہوا ہے رب العالمین کا، یہ ہے قرآن۔ اب اس کے بعد ارشاد ہوتا ہے اب قرآن ہی کے اوپر مزید فرمایا، وَلَوْ تَقَوَّلَ عَلَيْنَا بَعْضَ الْأَقَاوِيلِ لَأَخَذَنَا مِنْهُ بِالْيَمِينِ ثُمَّ لَقَطَعْنَا مِنْهُ الْوَتِينِ فَمَا مِنْكُمْ مِنْ أَحَدٍ عَنْهُ حَاجِزِينَ وَإِنَّهُ لَتَذْكِرَةٌ لِلْمُتَّقِينَ اور اگر وہ ایک بات بھی خود بنا کر ہمارے اوپر لگا دیتے ہیں تو ضرور ہم ان سے قوت کے ساتھ بدلہ لیتے ہیں، پھر ان کی دل کی رگ کاٹ دیتے ہیں، پھر تم میں کوئی ان سے روکنے والا نہ ہوتا، اور بے شک یہ قرآن ڈر والوں کے لیے ضرور نصیحت ہے۔ کفار کہتے تھے کہ قرآن اللہ کا کلام نہیں بلکہ محمد صلی اللہ علیہ وسلم خود بنا لیتے ہیں۔ اللہ تعالیٰ نے فرمایا کہ سارا قرآن تو بہت دور کی بات ہے، اگر نبی پاک علیہ الصلوۃ والسلام ایک آدھ بات بھی خود بنا کے اللہ کی طرف غلط منسوب کر دیں، نبی پاک علیہ الصلوۃ والسلام ایک بات بھی اپنی طرف سے بنا کے یہ فرما دے کہ نہیں اللہ کی طرف سے ہے، تو خدا پہ جھوٹ باندھنا ہوا۔ فرمایا اگر یہ ایک بات بھی ایسی کرتے تو ہم ان سے بڑی قوت کے ساتھ بدلہ لیتے، ان کی دل کی زگ کاٹ دیتے۔ تو کیا مطلب؟ مطلب یہ کہ اللہ کے حبیب علیہ الصلوۃ والسلام اس قدر صادق امین ہیں، خدا کی بارگاہ میں اتنے قابل اعتبار ہیں، اور اس قدر امانت دار اور سچے ہیں کہ پورا قرآن تو خدا کی طرف غلط منسوب کرنا دور کی بات ہے، کوئی سورت تو اللہ کی طرف غلط منسوب کرنا دور کی بات ہے، بعض الاقاویل کوئی ایک آدھ جملہ بھی نبی پاک علیہ الصلوۃ والسلام غلط طور پہ اللہ کی طرف منسوب نہیں کرتے۔ یہ اس نبی علیہ الصلوۃ والسلام کی صداقت ہے، عظمت ہے۔ جو جھوٹا ہے وہ خدا کا رسول نہیں ہو سکتا، جو خدا پر ہی افترا باندھے وہ خدا کا رسول نہیں ہو سکتا۔ تو نبی پاک علیہ الصلوۃ والسلام کی جو صداقت ہے، جو عظمت ہے، جو خدا کی بارگاہ میں مقام و مرتبہ ہے، اس آیت مبارکہ کے اندر اس کو بیان کر دیا، اور خود قرآن کی عظمت جو ہے وہ بھی اللہ تبارک و تعالی نے بیان فرما دی۔ اب اس کے بعد فرمایا وَإِنَّا لَنَعْلَمُ أَنَّ مِنْكُمْ مُكَذِّبِينَ وَإِنَّهُ لَحَسْرَةٌ عَلَى الْكَافِرِينَ وَإِنَّهُ لَحَقُّ الْيَقِينِ فَصَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ اور بے شک ضرور ہم جانتے ہیں کہ تم میں سے کچھ جھٹلانے والے ہیں، اور بے شک وہ کافروں پر ضرور حسرت ہے، اور بے شک وہ ضرور یقینی حق ہے۔ تو اے حبیب، تم اپنے عظمت والے رب کے نام کی پاکی بیان کرو۔ یہ قرآن کافروں پر حسرت ہے کہ اس کے نہ ماننے کی وجہ سے جب قیامت کے دن وہ انجام دیکھیں گے تو حسرت و ندامت کا شکار ہوں گے۔ اور یہ قرآن جو ہے یہ تو یقینی حق ہے جس میں شک و شبہ کی گنجائش ہی نہیں ہے۔ اور نبی پاک علیہ السلام کو فرمایا کہ آپ اپنے عظمت والے رب کی تسبیح پڑھیں، پاکی بیان کریں، جس نے یہ عظیم و جلیل وحی آپ کو عطا فرمائی۔ اب اس کے آگے سورۃ المعارج شروع ہوتی ہے۔ سورہ معارج مکہ مکرمہ میں نازل ہوئی، اس میں 2 رکوع اور 44 آیتیں ہیں۔ معارج کا معنی ہے بلندیاں۔ اس سورت کی 3 آیت میں لفظ المعارج مذکور ہے، اس کی مناسبت سے اس کا نام سورۃ المعارج ہے۔ ارشاد ہوتا ہے سأل سائل بعذاب واقع للكافرين ليس له دافع، ایک مانگنے والے نے وہ عذاب مانگا جو کافروں پر واقع ہونے والا ہے، اسے کوئی ٹالنے والا نہیں۔ ایک مانگنے والے نے وہ عذاب مانگا جو کافروں پر واقع ہونے والا ہے، اسے کوئی ٹالنے والا نہیں۔ مانگنے والے سے مراد، ایک تو تفسیر یہ ہے کہ کفار مکہ نے کہا کہ بھئی جو عذاب ہمارے اوپر لانا ہے لے آؤ، تو اس کے اعتبار سے کہا کہ مانگنے والوں نے وہ عذاب مانگا کہ جو کافروں پر واقع ہوگا اور لوٹے گا نہیں۔ اور ایک یہ ہے کہ لفظ، ایک نضر بن حارث نام کا ایک کافر تھا، بطور خاص اس نے یہ الفاظ کہے تھے کہ بھئی اگر یہ قرآن حق ہے، اللہ تیری طرف سے ہے، تو ہم پہ آسمان سے پتھر برسا، تو یہ اس کی طرف اشارہ۔ تیسرا یہ ہے کہ یہ خود نبی پاک علیہ السلام کے بارے میں ہے کہ آپ نے اللہ تعالیٰ سے کفار پر عذاب نازل کرنے کی دعا کی تھی، تو اللہ تعالیٰ نے فرمایا کہ اے حبیب، ये काफिरों पे अजाब आएगा और ये टलने वाला नहीं। अब आगे इरशाद हुआ, मिनल्लाहि दिल मआरिज ता'रुजुल मलाइकतु वर्रूहु इलैहि फी यौमिन काना मिक़दारुहु 50,000 सना। अल्लाह की तरफ से होगा जो बुलंदियों का मालिक है, जो अजाब है वो अल्लाह की तरफ से होगा जो बुलंदियों का मालिक है। फरिश्ते और जिब्रील उसकी बारगाह की तरफ चढ़ते हैं, वो अजाब उस दिन में होगा जिसकी मिकदार 50,000 साल है। वो अजाब उस दिन होगा जिसकी मिकदार 50,000 साल है। 50,000 साल किसकी मिकदार है? क्यामत की। क्यामत का दिन जो है ये 50,000 साल के बराबर होगा काफिरों के लिए। मोमिने साले के लिए तो यूं कि जैसे 2 रकत नमाज का वक्त गुजर जाता है 2-4 मिनट के अंदर, उसको इतना ही लगेगा कि अभी शुरू हुआ था अभी खत्म हो गया। लेकिन काफिर पे वो इतना सख्त होगा कि 50,000 साल के बराबर उसके ऊपर ये दिन गुजरेगा। और एक आयत मुबारका के अंदर 1,000 साल का भी तस्करा है। तो ये कुछ दीगर लोगों के एतबार, जिसपे जितना दिन सख्त होगा उसके लिए उतना वो दिन लंबा होगा। अब नबी पाक अलैहिस्सलाम को फरमाया, फसबिर सबरन जमीला इन्नहुम यरौनहु बईदन व नराहु करीबा। तो तुम ए हबीब अच्छी तरह सब्र करो, बेशक वो काफिर इस कियामत को दूर समझ रहे हैं और हम उसे करीब देख रहे हैं, या बेशक वो कुफार इस अजाब को दूर समझ रहे हैं और हम उसे करीब देख रहे हैं। कुफार उसे दूर समझते हैं, मुराद ये कि ना होने के बाद, ना ये नहीं होगा, बई से ये भी मुराद होता है कि ये नहीं होने वाला। और अल्लाह ताला फरमाता हम इसे करीब समझते। बईद और करीब का फर्क बाज़ोकात यूं भी होता है, जिसके नजदीक वो होना ही नहीं है उसके नजदीक बईद है, और जिसके नजदीक यकीनन होना है उसके नजदीक करीब है। ये इस एतबार से भी, और यूं भी है कि कुफार के एतबार से यूं है कि यार पता नहीं ऐसे 70,000 साल बाद क्यामत आएगी, तो कुफार के लिए तो 70,000 साल बहुत दूर है। लेकिन अल्लाह ताला के लिए जो कायनात का पूरा ड्यूरेशन है, दौरानिया है, जो अरबों सालों पर मुश्तमिल है, उसके एतबार से 70,000 साल बाद भी तो कुछ नहीं। तो एक एतबार से करीब, एक एतबार से बईद, लेकिन हकीकत वही है जो अल्लाह ताला फरमाते हैं कि ये इसे बईद समझते हैं और हम इसे करीब देख रहे हैं। ये किस दिन होगी? फरमाया, यौम तकूनु समाउ कल मुहली व तकूनुल जिबालु कल अहनी वला यसअलु हमीमुन हमीमन युबस्सरूनहुम يَوَدُّ الْمُجْرِمُ لَوْ يَفْتَدِي مِنْ عَذَابِ يَوْمِئِذٍ بِبَنِيهِ وَصَاحِبَتِهِ وَأَخِيهِ وَفَصِيلَتِهِ الَّتِي تُؤْوِيهِ وَمَنْ فِي الْأَرْضِ جَمِيعًا ثُمَّ يُنْجِيهِ। जिस दिन आसमान पिघली हुई चांदी जैसा हो जाएगा और पहाड़ ऊन की तरह हल्के हो जाएंगे, और कोई दोस्त किसी दोस्त से हाल ना पूछेगा, वो दोस्त उनको दिखाए जा रहे होंगे। मुजरिम आरजू करेंगे, काश उस दिन के अजाब से छूटने के बदले में अपने बेटे दे दें, और अपनी बीवी और अपना भाई और अपना वो कुंबा जो उसे पनाह देता है, और जितने लोग जमीन में हैं सब के सब, फिर ये बदला देना उसे बचा ले। फरमाया, क्यामत का ये मंजर होगा। एक तो क्यामत जिस दिन आएगी, उस दिन पहाड़ ऊन की तरह, रुई की तरह उड़ते फिर रहे होंगे, आसमान पिघली हुई चांदी जैसा धुआं धुआं सा और बिल्कुल अजीब अंदाज का हो जाएगा। और क्यामत का मंजर ये होगा कि कोई दोस्त किसी दोस्त का हाल ना पूछेगा, कोई दोस्त किसी दोस्त का हाल ना पूछेगा। बतौर खास तो यहां काफिर के एतबार से बात है, तो वहां तो असलन नहीं पूछेगा, और गुनाहगारों के अंदर भी यही मामला होगा। हाँ, मुत्तकी दोस्त आपस के अंदर एक दूसरे का हाल पूछेंगे और वो एक दूसरे के दोस्त होंगे। ये कुरान पाक के अंदर, अल अखिल्ला यौमा इदिन बअदुहुम लिबअदिन अदुवुन इल्लल मुत्तकीन। गहरे दोस्त उस दिन एक दूसरे के दुश्मन बन जाएंगे सिवाय मुत्तकियों के। तो कोई दोस्त किसी दोस्त का हाल ना पूछेगा, हालांकि नजर आ रहा होगा कि यार ये कितनी मुश्किल में है, ये कितने जो है वो आजमाइश के अंदर है, क्या हो रहा है इसके साथ, कितना सख्त हिसाब लिया जा रहा है, जहन्नम का फैसला हो गया, अभी इसको जहन्नम में ले जाना है। सब कुछ देख रहे होंगे, लेकिन कोई किसी का हाल नहीं पूछेगा। ये नहीं कहेगा यार तुम ठहर जाओ, मैं जाता हूँ तुम्हारी तरफ, मैं कुर्बानी देता हूँ, मैं तुम्हारी जगह जहन्नम में चला जाता, कोई कुछ नहीं करे। और बंदे का हाल ये होगा, वो कहेगा काश के मैं अपना सगा बेटा अपनी जगह दे दूं, मेरा बेटा जहन्नम में चला जाए मैं बच जाऊं, मेरी बीवी जहन्नम में चली जाए मैं बच जाऊं, मेरा सगा भाई जहन्नम में चला जाए मैं बच जाऊं, मेरा कुंबा कबीला मेरा सारा खानदान जहन्नम में चला जाए मैं बच जाऊं। और ये नहीं, जितने लोग दुनिया में हैं सारी की सारी दुनिया मेरी जगह जहन्नम में चली जाए मैं बच जाऊं। बंदे का हाल ये होगा, ना बेटा बचा सकेगा, ना बीवी बचा सकेगी, न भाई बचा सकेगा, न दुनिया में कोई दूसरा बचा सकेगा। तो ये क्यामत का मंजर है, बतौर खास काफिर के हवाले से है, लेकिन मुसलमानों के लिए भी इसमें बड़ी इबरत है। शफात हक है और अल्लाह ताला हमें शफात अता फरमाए। हमारी औलाद में कोई नेक है उसकी शफात, हमारे माँ बाप में कोई नेक है उसकी शफात, हमारे जो है वो पीरो मुर्शिद की शफात, हमारे हमें नबियों वलियों की शफात। लेकिन ये हतमी नहीं है कि हमारी होके ही रहनी है और हमने असलन जहन्नम की भिनक सुने बगैर ही जन्नत में जाना, ऐसा नहीं। पकड़े गए तो मारे जाएंगे, खुदा ने करम फरमा दिया तो बच जाएंगे। तो आमाल ही ऐसे किए जाएं कि बचने के चांसेस ज्यादा से ज्यादा हों। अब अल्लाह ताला बतौर खास इरशाद फरमाते हैं काफिरों के हवाले से, कल्ला इन्नहा लवा नज़ाअतल लिश्शवा तदउ मन अदबरा व तवल्ला व जमा फऔआ। अल्लाहु अकबर। फरमाया हरगिज नहीं, ये जो फरमाया ना मेरी बीवी चली जाए, मेरा बेटा जहन्नम में चला जाए मेरी जगह, मेरा कुंबा कबीला मुझे बचा ले, सारी दुनिया मिलकर मुझे बचा ले, फरमाया हरगिज नहीं, कल्ला हरगिज नहीं। वो तो भड़कती आग है, खाल खींच लेने वाली, बुला रही है उसे जिसने पीठ फेरी और मुंह मोड़ा और जोड़ कर रखा फिर उसे महफूज कर लिया। जहन्नम की आग खाल खींच देने वाली है, आवाजें दे रही है उसे जिसने ईमान से पीठ फेरी मुंह मोड़ा और माल को बस जमा करने में लगा रहा, माल माल माल, पैसा, बैंक बैलेंस, कोठियां, बंगले, कारें, लग्जरी, सुपर लग्जरी, बस इसके अंदर लगा रहा। तो जहन्नम की आग उसको बुला रही है कि ना ईमान ना अमल कुछ भी नहीं, इधर आओ, उसे आवाजें दे रही। तो अल्लाह ताला इंसान की फितरत बयान फरमाता है, इन्नल इंसान खुलक हलुआ इदा मस्सहु शर्र जजूअ व इदा मस्सहुल खैर मनुआ। बेशक आदमी बड़ा बेसबरा हरीस पैदा किया गया है, जब उसे बुराई पहुंचे तो सख्त घबराने वाला हो जाता है और जब उसे भलाई पहुंचे तो बहुत रोक रखने वाला हो जाता है। यह है इंसान की बेसिक फितरत कि उसमें हिर्स है, लालच है, बेसब्री है, बुराई पहुंचे तो घबरा जाएगा और खैर पहुंचे तो रोक के रख लेगा। दिल का खुला नहीं है, शाजो नादिल लोग होते हैं, लेकिन अंदर हिर्स जो है वो इंसान की, यूं कह ले कि इंसान की फितरत के अंदर हिर्स मौजूद है। वह उहदिरतिल अनफुसुश्शुह, लालच नफ्स के करीब कर दीजिए, साथ ही जोड़ दीजिए। तो फरमाया कि इंसान बेसबरा है, लालची है, हरीस है, तकलीफ पहुंचे तो घबरा जाता है और भलाई पहुंचे तो रोक के बैठ जाता है। ये तो है एक उमूमी एतबार से इंसान का बयान, लेकिन कुछ लोग वो हैं जो इन इंसानी कमजोरियों से बाहर आ जाते हैं, जो अपने नफ्स की इस्लाह करके और रूह का तस्किया करके और दिल को पाक करके इन बेसब्री, हिर्स, लालच, कंजूसी, इन औसाफ से खुद को दूर कर लेते हैं। फरमा कुछ वो भी हैं, वो कौन है? फरमा इल्लल मुसल्लीन अल्लदीन हुम अला सलातिहिम दाइमून, मगर नमाजी, जो नमाजी हैं, जो नमाज की पाबंदी करने वाले हैं, उनके दिल हिर्स, लालच, तमा इससे दूर हो जाते हैं। अब सवाल पैदा होता है कैसे? हम तो नमाजियों को एक से बढ़ के एक लालची देखते हैं। तो बात यह है, यहां उन नमाजियों की बात है जो असली नमाज पढ़ते हैं, सच्ची नमाज पढ़ते हैं, जो जाहिर बातिन के अदब आदाब के साथ पढ़नी, जो नमाज पढ़नी है कि खुदा की बारगाह में हाजिर हूं, जो नमाज पढ़नी है कि गोया मैं खुदा को देख रहा हूं, वरना यकीनन खुदा मुझे देख रहा है। जो ऐसी नमाज पढ़ने वाले, उनके दिल से ये लालच ये सब हट जाता है, ये निकल जाता है। खुदा की मोहब्बत उनके दिलों के अंदर जो है वो जड़ पकड़ लेती है, दिलों पे छा जाती, गालिब आ जाती। उनकी सोच, जहन, दिल, दिमाग के ऊपर खुदा की मोहब्बत और का ऐसा गलबा होता है कि ये लालच, हिर्स, तमा, ये सब छुप जाती, साइड में हो जाती, निकल जाती। तो फरमाया कि ऐसे नमाजी जो हैं ये बेसब्र नहीं होते। और मजीद औसाफ फरमाया, वल्लदीन फी अमवालिहिम हक्कुम मालूमुल लिस्साइल वल महरूम, और वो जिनके माल में एक मालूम हक है, उसके लिए जो मांगे और उसके लिए जो महरूम रहे। फरमाए ये लोग भी बेसब्रे नहीं होते, ये भी लालची नहीं होते। कौन? के जिनके माल में एक मालूम हक है, मांगने वाले को भी देते हैं और जो नहीं मांगते उनको भी देते हैं। क्या मतलब? खुदा की राह में खर्च करने का जहन है। जो मांगता है, मुस्तहिक है, उसे भी देते हैं। जो नहीं मांगता, अपना भरम रखने के लिए, अपनी सफेद पोशी की वजह से है हाजतमंद, ये खुद तलाश करके उसे देते हैं, ये खुद तलाश करके उसे देते हैं। तो जिनकी सोच ये बन चुकी हो खुदा की मोहब्बत में, खुदा की राह में खर्च करने के एतबार से, ये भी बेसब्रे नहीं, ये भी लालची नहीं। और कौन? फरमाया, वल्लदीन युसद्दिकून बियौमिद्दीन, और वो लोग जो इंसाफ के दिन की तस्दीक करते हैं, जो क्यामत को मानते हैं। और वो मानना जिसको पूरा मानना कहा जाए, मानता तो सारे ही, हम भी मानते हैं अल्हम्दुलिल्लाह, अल्लाह का करम है। लेकिन वो मानना कि जो मानना हमारे दिलो दिमाग को बदल दे, हमारी अंदर की दुनिया बदल दे, हम खुदा की राह में पैसा खर्च करें तो ये ना जहन में हो कि यार ये जा रहा है, खर्च करें तो ये जहन में हो क्यामत में जमा हो रहा है। जब ये आखिरत पे ऐसा ईमान, तो फिर बंदे के दिल में लालच नहीं रहती। लालच तो तब होती है ना कि जब बंदे को होता है कि इधर ही जमा कर लो, दुनिया में बढ़ा लो जितना बढ़ाना। लेकिन जब सोच ये हो कि यार जितना यहां देंगे खुदा बढ़ा बढ़ा के वहां देगा, तो फिर यहां देना जो है वो चुभता नहीं, दुखता नहीं। तो फरमाया कि ये लोग जो है ये भी कंजूस नहीं है। और फरमाया, वल्लदीन हुम मिन अज़ाब रब्बिहिम मुशफिकून, और वो जो अपने रब के अजाब से डर रहे हैं, ये भी लालची नहीं होते। इनके अंदर भी वो जो नफसानी अवारिज हैं और रूहानी बीमारियां हैं, कल्बी अमराज हैं, बातनी गुनाह हैं, ये उसे दूर हो जाते हैं, जो अपने रब के अजाब से डर रहे होते हैं। जो खौफ खुदा है जिसके अंदर, वो खुद ही बुराइयों को तर्क कर देता है, जाहिर बातिन की इसलाह करता है। और अल्लाह ताला आखिरत के अजाब के बारे में फरमाता है, इन्ना अजाब रब्बिहिम गैर मामून, बेशक उनके रब का अजाब बेखौफ होने की चीज नहीं है। ऐसा नहीं है कि आदमी ने नमाज पढ़ ली तो बोले अब तो पक्के जन्नत में, कोई डरने की जरूरत नहीं है। नहीं, फरमाया खुदा का अजाब है ही ऐसा कि जिससे बेखौफ नहीं होना चाहिए, जिससे बेखौफ नहीं होना चाहिए। बड़े बड़े वली, बड़े बड़े सहाबी आखिरत का कैसा डर रखते। सिद्दीक अकबर रदी अल्लाह ताला अन्हु के बारे में आपने एक मरतबा परिंदे को देख के फरमाया, ए परिंदे, काश मैं तुम्हारी तरह होता, मुझे इंसान ना बनाया जाता। क्योंकि परिंदे का हिसाब किताब नहीं होना, परिंदे को जहन्नम में नहीं डालना। तो परिंदे को देख के फरमाते हैं, परिंदे, काश के मैं तुम्हारी तरह होता और मुझे इंसान ना बनाया जाता। उमर फारूक रदी अल्लाह ताला अन्हु का फरमान, फरमाते हैं, मैं ये पसंद करता हूं कि मैं एक मींडा होता जिसे मेरे अहले खाना अपने मेहमानों के लिए ज़बह कर देते। अबू ज़र ग़फ़ारी रज़ी अल्लाह ताला अन्हु का फरमान, काश मैं एक दरख्त होता जिसको काट दिया जाता। हजरत तलहा, हजरत ज़ुबैर फरमाते, काश हम पैदा ही ना होते। हजरत आयशा फरमाती, काश मैं कोई भूली बिजरी चीज होती। हजरत अब्दुल्ला बिन मसूद फरमाया करते, काश मैं राख होता। देखिए शान देखिए, नाम देखिए, अजमतें देखिए। इतने बड़े बड़े सहाबी, जन्नत की बशारते सरकार से लेने वाले, सरकार की बारगाह में हाजिर बाश रहने वाले, लेकिन इन्ना अज़ाब रब्बिहिम गैर मामून, बेशक उनके रब का अजाब ऐसी चीज नहीं है जिससे बेखौफ हुआ जाए। तो जब ये इतनी बड़ी बड़ी हस्तियां खुदा के अजाब से बेखौफ नहीं होती थी तो हमारी क्या हैसियत। हम तो रमजान के रोजे रख लें तो आखिरी दिन तो हम ये समझ रहे होते हैं बस ये अब बख्शिश हो गया, अब ईद के दिन से गुनाह शुरू। चंद दिन नमाज पाबंदी से पढ़ने, उसके बाद हमें संभालना मुश्किल हो जाता हमारे नफ्स को, ऐसा अपने आप को पक्का जन्नती समझ के बैठे होते। ऐसा नहीं, खुदा की रहमत पे भरोसा बुरा रखें लेकिन खुदा के अजाब से डरना भी उतना ही चाहिए। आगे इरशाद होता है, वल्लदीन हुम लिफुरूजिहिम हाफिज़ून इल्ला अला अज़्वाजिहिम औ मा मलकत अयमानुहुम फइन्नहुम गैरु मलूमीन فَمَنِ ابْتَغَى وَرَاءَ ذَلِكَ فَأُولَٰئِكَ هُمُ الْعَادُونَ। اور وہ جو اپنی شرمگاہوں کی حفاظت کرتے ہیں مگر اپنی بیویوں یا اپنی کنیزوں سے تو بے شک ان پر کچھ ملامت نہیں، تو جو ان دو کے سوا اور کوئی صورت چاہیں تو وہی حد سے بڑھنے والے ہیں۔ یہ جو مستثنیات بیان کیے جا رہے ہیں، جو خدا کے پسندیدہ بندے بیان کیے جا رہے ہیں، یہ ان کے اوصاف میں سے ہے، اپنی شرمگاہوں کی حفاظت کرتے ہیں، بدکاری نہیں کرتے، اپنی خواہشات کی تسکین و تکمیل انہی ذرائع سے کرتے ہیں جو خدا نے حلال کیے۔ بیوی ہے، شرعی باندھی ہے، اس کے علاوہ نہیں۔ فَمَنِ ابْتَغَى وَرَاءَ ذَلِكَ، اس شرعی طریقے سے ہٹ کر کسی اور ذریعے سے تسکین شہوت نہیں کرتے، جو کرے وہ حد سے بڑھنے والا ہے۔ تو فرمایا کہ یہ اوصاف ہیں، مرضی فرمایا، وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ، اور وہ جو اپنی امانتوں اور اپنے عہد کی حفاظت کرنے والے ہیں، جو امانت دی جائے اسے ادا کرتے ہیں، ڈنڈی نہیں مارتے، خیانت نہیں کرتے، جو عہد کریں اسے پورا کرتے ہیں، عہد نہیں توڑتے ہیں۔ والذین هم بشہاداتہم قائمون، اور وہ جو اپنی گواہیوں پر قائم رہنے والے ہیں، یہ خدا کے پسندیدہ بندے ہیں۔ امانت میں دیانت، خیانت نہیں، عہد کی حفاظت، وعدے کی پابندی، وعدے توڑنا نہیں، اپنی گواہی پر قائم رہنا، اللہ رسول کے بارے میں جو گواہی ہے اس پر بھی، اور جو دنیا میں حق کی گواہی ہے اس پر بھی۔ اور مزید فرمایا، والذین هم علی صلاتهم یحافظون اولئک فی جنات مکرمون، اور وہ جو اپنی نماز کی حفاظت کرتے ہیں، یہ لوگ وہ ہیں جن کی جنت کے باغوں میں عزت کی جائے گی۔ یہ جتنے اوصاف بیان کیے، سبحان اللہ، خدا سے ڈرنے والے، اللہ کے عذاب سے ڈرنے والے، وعدے کے سچے، امانتوں کو ادا کرنے والے، شہادت گواہی پہ قائم رہنے والے، نمازوں کی پابندی کرنے والے، پارسائی اور تقویٰ کی زندگی گزارنے والے، بدکاری سے بچنے والے، فرمائے یہ وہ لوگ ہیں کہ جن کی جنت کے باغوں میں عزت کی جائے گی۔ تو ان اوصاف کو دیکھیں، اپنی زندگی کا حصہ ان اوصاف کو بنائیں۔ اللہ تعالیٰ کو یہ لوگ پسند ہیں، خدا کو یہ لوگ پیارے ہیں، تو ہم وہ اوصاف اپنائیں جو اللہ کو پیارے ہیں، اللہ کے حبیب علیہ الصلوۃ والسلام کو پیارے ہیں۔ اللہ تبارک و تعالی ہمیں عمل کی توفیق عطا فرمائے۔ آمین۔ بجاہ النبی الامین صلی اللہ علیہ وسلم۔